कह रहे आप क्लियर आप पहुंचे, जब मैं मर जाऊँ तो मेरे गुर्दे जो है वो डोनेट कर दिए जाए किसी अस्पताल के अंदर किसी मरीज को लगा दिया जाए।
भाई तुझे क्या हक पहुंचता है कि तू अपनी चीज का तसरुफ कर रहा है, अल्लाह की चीज का तसरुफ क्यों कर रहा है? कहते हैं मौलाना आप लोग कैसे सवाल करते हैं, इसमें कितने इंसानों की फला है। एक इंसान है उसके पास गुर्दा नहीं है, उसको गुर्दा लग गया। अगर मैंने अपना दिल लिख करके दे दिया कि मेरे मरने के बाद मेरा दिल किसी का दिल खराब हो तो मेरा दिल बदल दिया जाए। तो दोस्त जितनी मोहब्बत तू एक इंसान से कर रहा है उससे कहीं ज्यादा अल्लाह ताला उससे कर रहा है। तो तुझे ये हक किसने दिया कि तू अपनी आंखें अदिया कर रहा है? आई लोग इसको कहते हैं अरे ये तो दफियानूसी बातें, दफियानूसी बातें नहीं है, अकल से सोचो। अल्लाह ताला ने हमें जिस्म का मालिक बनाया, अगर हम मालिक होते तो मैं कभी चश्मा पहनता? मैं कभी चाहता कि मेरी नजर कमजोर हो? बोलो भाई, कोई बूढ़ा आदमी लाठी लेके चलता, कोई बूढ़ा ये सोचता कि मेरी गाड़ी या मेरे जिस्म के बाल सफेद हो? वो यही चाहता कि मेरी मिल्कियत है हमेशा काले रहे, मेरी आंखें कभी मुझे चश्मा न लगे, मेरा पांव है कभी इसके अंदर कमजोरी ना आए, मेरा हाथ है इसके अंदर कभी कुव्वत कम ना हो। लेकिन अल्लाह ताला ने बतला दिया तू मालिक नहीं है, मालिक मैं हूं। अल्लाह ने क्या बतलाया, मैं मालिक हूं, जब चाहूंगा तेरी बीनाई कमजोर कर दूंगा, जब चाहूंगा तुझे माजूर कर दूंगा, जब चाहूंगा तेरे बाल सफेद कर दूंगा। हजरत इब्राहिम अलैहिस्सलाम के बाल सफेद हुआ, पूछा महाराजा या रफी या अल्लाह ये क्या मामला हो रहा है? और मैं हाजा वकार हूं, ए इब्राहिम ये तेरे लिए इज्जत और वकार की चीज है, ये तेरे लिए इज्जत और वकार की चीज है। तो अल्लाह ताला ने हमें अपने जिस्म का मालिक नहीं बनाया, अल्लाह ने इस्तेमाल करने के लिए दे दिया। आज इंसान जॉब ढूंढता है फैक्ट्री के अंदर, फैक्ट्री वाले अगर बड़ा पढ़ा लिखा है तो क्या करते हैं, गाड़ी भी दे देते, गाड़ी भी दे देते, ये गाड़ी आपकी है। अब क्या हुआ, क्या हुआ, गाड़ी इसकी मिल्कियत हो गई। जब उससे पूछा जाता है माशाल्लाह आपको गाड़ी मिली, गाड़ी कब खरीदी, तो वो क्या कहता है, गाड़ी मेरी नहीं मेरी फैक्ट्री की मिल्कियत है। अब अगर वो शख्स ये कहता है कि जब मैं मर जाऊं मरने के बाद मेरी गाड़ी की बैटरी निकालकर ऐसे शख्स को दे दी जाए जिसके पास गाड़ी है लेकिन बैटरी नहीं है, जायज होगा? क्यों ना जायज है भाई, फायदा हो रहा है, एक गरीब इंसान का फायदा हो रहा है। अब अकल क्यों तस्लीम कर रही है? बोलो भाई अकल क्यों तस्लीम कर रही है? एक इंसान वो कहता है मेरी गाड़ी के इंजन फरा शख्स को दे दिया जाए क्योंकि वो मेरा दोस्त है, उसके पास गाड़ी है लेकिन इंजन खराब है उसका। वो कहेंगे भाई गाड़ी तो तेरी नहीं है, एक तो गाड़ी खुद की नहीं है, दूसरा इंजन भी उसका चोरी कर रहा है। तो जो इंसान आज क्या है, यूरोप ने हमें क्या सिखला दिया, अपने गुर्दे लिख करके दे दो मरने के बाद फलाने को डोनेशन, ये जायज नहीं है, हराम है ये। लोग क्या समझते हैं, नहीं नहीं बड़ा कितने नेकी का काम है, बड़ा सवाब का काम है, देखो मरने वाला मर गया, अपनी आंखें भी डोनेट कर गया, अपने गुर्दे भी डोनेट कर गया, अपना दिल भी डोनेट कर गया। अरे जिस चीज का तू मालिक ही नहीं था उसको डोनेट करने का हक क्या था भाई? अपनी मिल्कियत से तसर्रुफ करे ना इंसान। जब जिंदगी के अंदर अल्लाह ने माल दिया था, जब खरीद करके देता किसी का, जब उसके हाथ बनवाता, लेकिन जो चीज अल्लाह ताला ने मिल्कियत में दी ही नहीं उसके अंदर तसर्रुफ करना, ये अल्लाह ताला के मामलात के अंदर तसर्रुफ करना है। इसीलिए फुकहा ने इसको हराम लिखा है कि किसी को यह हक हासिल नहीं है। तो बात चल रही थी अल्लाह वालों की सोहबत के बीच में, ये एक मसला भी मुझे याद आ गया, तो मैंने कहा मसला भी बता दूं क्योंकि लोग इसको फखर समझते हैं। आजकल इसको फखर समझा जा रहा है, मरने से पहले लिखवा रहे थे, लिख दिया जाता है कि मैं तो मर रहा हूँ, अरे अब मर रहा है पूरा हो गया, अब मरने के वक्त आया तो अब लिख रहा है कि मेरी आंखें भी जो है अतिया कर दी जाए, मेरा दिल भी अतिया कर दिया जाए, मेरी टांगे भी अतिया कर दी जाए, मेरा मगर भी अतिया कर दिया जाए, अगर तू जिंदा है तो अभी निकाल करके दे, अब अतिया कर। अतिया करना है, इतनी हमदर्दी है दूसरे से तो अपनी जिंदगी में निकाल कर मगर दे दे, कौन खुलवाएगा खोपड़ी, खुलवा भाई। क्यों नहीं खुलवा रहा? कहता खुद मर जाऊंगा, खुद मर जाऊंगा। अगर अपनी खोपड़ी खुलवाई और जिंदगी के अंदर अपना मगज दे दिया, दिमाग दे दिया, तो क्या होगा? मर जाऊंगा। जिंदगी में दिल दे दिया तो मैं खुद कैसे जीऊंगा? एक इंसान आकर पांव में गिर जाता है, यार अपना दिल दे दे खुदा के लिए, मेरा दिल कमजोर हो गया है, तो क्या कहेगा? मरने के बाद लेना, जिंदगी में नहीं। तो मरने के बाद तो तुझे इख्तियार ही नहीं रहा तेरी चीजों के ऊपर। तो दोस्तों, जब रूह कभी होती है, जब रूह कभी होती है तो लफ्ज के ऊपर हावी होती है। फिर ये मजाक नहीं है कि लफ्ज, हाँ ये कभी लफ्ज इंसान से गुनाह करा लेगा, लेकिन फिर अल्लाह ताला का ताल्लुक और बुजुर्गों की सोहबत की बरकत से अल्लाह ताला उसको तौफीक का तौबा अता फरमा देंगे। इसीलिए अल्लाह ने क्या राजी फरमाया, वो तीन सहाबा जो एक गलते के अंदर पीछे रह गए, अल्लाह ताला उसे नाराज हो गए। अल्लाह के नबी अलैहिस्सलातु वस्सलाम नाराज, पूरे मदीने के अंदर ये ऐलान कराया गया कि कोई शख्स इनसे बात नहीं करेगा। ये सहाबा रोने लगे, रोते रोते एक महीने के बाद ये आयत नाज़िल हुई, फताब अल्लाहु अलैहिम लियतूबू, कि अल्लाह ताला ने तौफीक तौबा आसमान से नाज़िल फरमाई, लियतूबू, ताकि मेरे बंदे जमीन में तौबा कर ले। दादा ने फरमाया, मालूम हुआ तौफीक तौबा आसमान से आती है, जमीन पर नहीं मिलती। इसलिए इंसान जब गुनाह करता है तो ये सोचता है कि मैं गुनाह करने के बाद यार फिर माफी मांग लेंगे, अभी तो बदनजरी कर ले फिर माफी मांग लेंगे। अरे मालूम नहीं तुझे तौफीक से तौबा मिलेगी भी या नहीं। तौफीक से तौबा अल्लाह ताला ने इंसान के इख्तियार में नहीं रखी, ये अल्लाह ताला के इख्तियार के अंदर है, जिसको चाहते हैं आता फरमाते। दादा के एक दोस्त थे, दोस्त के दोस्त थे, उनको बदनजरी की आदत थी, यहाँ तक कि उनका मरने का वक्त करीब आ गया, बीमार हुए, अस्पताल में दाखिल हो गए, लेकिन साफ वक्त आए, मरने का वक्त करीब आया, तो दादा के दोस्त ने आकर के बताया कि हजरत, तो जो मेरा दोस्त बदनजरी का आदि था उसके इंतकाल का वक्त करीब आ गया। दादा ने फरमाया, जाकर उससे कहो कि तौबा कर ले, अभी भी वक्त है, जिंदगी आए, जिंदगी बाकी है, अभी भी तौबा कर ले। उसने जाकर के कहा कि जालिम अल्लाह के बंदे, अब तो तेरा मरने का वक्त है, अब तो तौबा कर ले। उसने कहा कि मुझसे दुनिया का हर लफ्ज मेरी जबान से निकलता है, अल्लाह ताला हम सब के साथ आफियत का मामला फरमाए। उसने क्या कहा कि दुनिया का हर लफ्ज मेरी जबान से निकलता है, लेकिन जो लफ्ज तू अपनी जबान से निकाल रहा है, ये लफ्ज मेरी जबान ही से नहीं निकल रहा। तौफीक से तौबा सर्व हो गई। तो दोस्तों, जब तौफीक से तौबा सर्व हो जाए तो ये दुनिया क्या है? आर्थिक चीज है। 40 साल जिएगा, 50 साल जिएगा, 60 साल जिएगा, 70 साल जिएगा, 80 साल जिएगा, लेकिन जिसको आखिरत जिसने सवार ली, अपनी फाइल तैयार कर ली, इसकी एक मिसाल देता हूँ कि एक इंसान है, उसको ये इत्तला मिलती है कि 2 दिन के बाद तुझे सदारत की कुर्सी में बिठा दिया जाएगा, 2 दिन के बाद तुझे सदारत की कुर्सी में बिठा दिया जाएगा। अब वो इंसान जब सोएगा तो ख्वाब में क्या देखेगा? सदारत की कुर्सी। जब चलेगा तो सदर की तरह चलेगा। हर वक्त उसके ध्यान के अंदर क्या होगा कि 2 दिन के बाद मुझे सदारत की कुर्सी मिलने वाली है, हर औसा मुझे मिलने वाला है, पावर और कुव्वत मुझे मिलने वाली है। हालांकि यकीनी नहीं है, 1 दिन के लिए मिली फिर खत्म हो गई। इसी तरीके से दोस्तों, जिन लोगों ने अपनी फाइल इस दुनिया में दुरुस्त कर ली कि अल्लाह ताला ने वादा फरमा लिया कि तेरे लिए जन्नत है, तो वो जमीन में जब तक रहते हैं वो हमेशा उनकी नजर अल्लाह की तरफ रहती है, हमेशा उनकी नजर अल्लाह की तरफ रहती है। इसलिए अल्लाह वालों का गुनाहों से बचना आसान होता है। किस लिए? कि हर वक्त उनकी नजर अल्लाह के ऊपर है कि कहीं अल्लाह ताला मुझसे नाराज ना हो जाए। इंसान की अब्दियत कामिला क्या है? कि अपने रब को एक लम्हे के लिए भी नाराज ना करे। ये इंसान, ये इंसान की अपने रब को एक लम्हे के लिए भी नाराज ना करे। और एक इंसान सारा दिन खाए पिए अपने रब का, खाए रब का और गाए नफ्स का, तो क्या कहते हैं? अरे तू खाता तो हमारा और गाता दूसरों का। इस दुनिया का मुहावरा है कि अगर आप किसी को खिला दें तो वो क्या कहता है? अबे ना शुक्रे, खाता तो मेरा है और गाता दूसरों का है। तो दोस्तों यूसुफ अल्लाह ताला की नेमतें सुबह से शाम तक इस्तेमाल कर रहा है, ज्यादा नहीं। सिर्फ इंसान अपने जिस्म में गौर कर ले, ये नजर किसने अता फरमाई? सारा दिन इस्तेमाल कर रहे हैं, कर रहे नहीं कर रहे, सुबह से शाम तक कर रहे हैं। आज तक अल्लाह ताला ने फरमाया कि इसके एक रुपया बिल दे दो। बोलो भाई, आज तक कभी फरिश्ता आया कि भाई आपकी बिनाई बहुत महंगी हो गई है, 6 रुपए और इजाफा होने वाला है? आज की बिनाई बहुत महंगी हो गई है अल्लाह, क्या अब इसमें इजाफा होने वाला है? लिहाजा लोग तैयार हो जाए बिल अदा करने के लिए। अल्लाह ने तो सवाल नहीं फरमाया, फरमाया सवाल होगा लेकिन कयामत के लिए सवाल होगा। अगर तुमने इसको नजर को सही इस्तेमाल नहीं किया तो यही नजर कयामत के दिन क्या होगा? इंसान के खिलाफ गवाही देगी। आज इंसान क्या कहता है, अरे कमजोरी कर लो, थोड़ी सी लज्जत ले लो। दादा ने फरमाया लज्जत आरजी के लिए इंसान इज्जत दायरी खो देता, लज्जत आरजी मिली इज्जत जाई नहीं गई। लज्जत नफ्स को थोड़ी देर खुश किया, क्या होगा 10 मिनट खुश हो जाएगा नफ्स, 1 घंटा खुश हो जाएगा, 2 घंटा खुश हो जाएगा। किसी हसीना के साथ बैठ गया, 2 घंटा उससे गपशप कर ली, नफ्स खुश हो गया। दादा ने फरमाया कि लज्जत आरजी मिली, लेकिन फरमाया इज्जत दायनी गई। इज्जत दायनी कैसे गई? फरमाया कयामत के दिन। अभी तो लोग क्या समझ रहे हैं, अरे बड़े अल्लाह वाले कितने नेक हैं, तस्बीह हाथ से निकलती नहीं है। लेकिन फरमाया कयामत के दिन जब हिसाब किताब होगा, फरमाया उस वक्त तुम्हारा बाप भी वहाँ मौजूद होगा, तुम्हारा दादा भी वहाँ मौजूद होगा, तुम्हारा भाई भी वहाँ मौजूद होगा, तुम्हारा खानदान भी मौजूद होगा। उस वक्त जब अल्लाह ताला हिसाब लेंगे कि जालिम तूने अपनी नजर कहाँ इस्तेमाल की, उस वक्त वो कहेंगे अल्लाह हम तो इसको दुनिया में क्या समझते थे और ये क्या निकला। लेकिन इस दुनिया के अंदर अल्लाह ताला ने क्या कर क्या रखा है, छुटकारी का पर्दा रखा है। फरमाया गुनाह हो जाए तुमसे, क्या करो? फौरन तौबा करो, फौरन अल्लाह की तरफ लौटाओ। जिस जगह खड़े होकर के गुनाह किया, दादा ने क्या फरमाया, उसी जगह खड़े होकर के तौबा कर लो। क्यों? कि जब इंसान गुनाह करता है तो अल्लाह ताला 4 गवाह बना देते, 4 गवाह बनते हैं। नंबर 1 वो आजा जिससे उसने गुनाह किया, उसी वक्त वो रुज इंसान के खिलाफ गवाही देने के लिए तैयार हो जाता है। इंसान समझता है मैंने हराम खाया, अरे बड़े बड़े मजे किए। नहीं, मजे नहीं किए, जितने चीजों को तुमने हराम पहुंचाया यही चीजें कयामत के दिन तेरे खिलाफ गवाही देंगे। दुनिया की अदालत के अंदर अगर एक इंसान एक दोस्त को ले जाए कि यार मेरे हक में गवाही दे देना, और वो वहां जाकर खिलाफ गवाही दे दे, वापस आकर क्या कहता है, क्या कहेगा भाई? कहेगा तूने क्या दोस्ती का हक अदा किया, तू मेरे खिलाफ हो गया। तो दोस्तों कयामत के दिन जब ये आजा हमारे खिलाफ गवाही देंगे, तब इंसान सोचेगा कि अल्लाह मैंने इसी जिस्म को आराम पहुंचाने के लिए रिश्वत ली, इसी जिस्म को आराम पहुंचाने के लिए हराम और हलाल की तमीज छोड़ दी, इसी जिस्म को आराम पहुंचाने के लिए पहले अल्लाह ताला की नाफरमानी की, इसी जिस्म को आराम पहुंचाने के लिए मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों को छोड़ दिया, और आज यही जिस्म मेरे खिलाफ गवाही दे रहा है। सबसे पहला गवाह इंसान का वो उज्र जिससे इंसान क्या करता है, गुनाह करता है। नंबर 2 वो जमीन जिसके ऊपर इंसान गुनाह कर रहा है। नंबर 3 दोनों फरिश्ते ये गवाह बन जाते हैं। ये 3 चीजें गवाह बन जाती हैं। और उसके बाद मुस्लिम की रिवायत के अंदर आता है कि एक बंदा अल्लाह ताला के सामने पेश किया जाएगा, अल्लाह ताला उसके गुनाह उसके सामने पेश फरमाएंगे, तूने ये गुनाह किया, तूने ये गुनाह किया, तूने ये गुनाह किया। यहाँ तक के गुनाह गिनाते गिनाते वो बंदा अचानक क्या कहेगा कि अल्लाह अगर आपके पास कोई दलील है तो आप दलील लेकर के आइए, अल्लाह ताला से दलील तलब करेगा। کہ اللہ وہ دلیل لے کر کے آئیے, وہ دلیل کہا ہے کہ میں نے گناہ کیا ہے. تو اللہ تعالیٰ سورہ یاسین کے اندر جو اللہ آیت نازل فرمائی, اليوم نختم على افواههم وتكلمنا ايديهم وتشهد ارجلهم بما كانوا يكسبون, اسی کی تفسیر کے اندر یہ حدیث ہے کہ اللہ تعالیٰ کیا فرمائیں گے, فرمائیں گے گواہ جاتا ہے, فرمائیں گے اس کی زبان اس کے منہ پر مہر لگا دی جائے اور اس کی آزا کو حکم دیں گے کہ تم گواہی دو. اس کا ہاتھ بولے گا یا اللہ میں نے چوری کی تھی, آنکھیں گواہی دیں گی یا اللہ میں نے حسینوں کو بری نظر سے دیکھے گا دیکھا تھا, زبان گواہی دے گی یا اللہ میں نے شوہر خوری کی تھی, پاؤں گواہی دے گا کہ اللہ میں چوری اور ڈکیتی کے لیے چلا تھا. تب وہ انسان حیران ہوگا کہ اللہ جن آزا کو میں نے اپنا سمجھا تھا آج یہ بیگانے نکلے. تو دوستو ہم کس کو آرام پہنچا رہے ہیں, کس کے پیچھے بھاگ رہے ہیں؟ اسی لیے اللہ تعالیٰ نے کیا ارشاد فرمایا, فرمایا دیکھو روح کو, یہ سلون کا روح, کفار نے سوال کیا تھا جناب رسول اللہ صلی اللہ علیہ وسلم سے کہ یہ روح ہے کیا چیز, تو اللہ تعالیٰ نے جواب دیا, اللہ کے نبی علیہ الصلوۃ والسلام نے جواب دیا لیکن اللہ کے حکم سے جواب دیا کہ قل الروح من امر ربی, آپ صرف اتنا بتا دیجئے انسان کو کہ یہ تمہارے رب کی طرف سے, قل الروح من امر ربی, تمہارے رب کا حکم ہے تمہارے اللہ کی طرف سے. جب تک اللہ کی اجازت ہوگی یہ جسم میں باقی ہوگا, جب اجازت ختم ہو جائے گی جسم سے رابطہ منقطع ہو جائے گا. اسی لیے جب رابطہ منقطع ہوتا ہے تو روح کہاں سے آئے گی؟ بولے بھائی جو جہاں سے آتا ہے وہیں چلا جاتا ہے. کوئی باہر ملک کمانے کے لیے جاتا ہے, 10 سال 20 سال 30 سال 40 سال کما لے, پھر اس کے بعد کیا ہوتا ہے؟ کہتا ہے لوٹ کر اپنے وطن ہی جا رہا ہوں, میں لوٹ کر اپنے وطن ہی جا رہا ہوں. تو یہ روح کہاں سے آئی؟ آسمان سے آئی. روح کا وطن کیا تھا؟ آسمان. اللہ نے اس کو آسمان بھی بھیج دیا. اور جسم کہاں سے بنا تھا؟ مٹی سے. اللہ نے اس کو مٹی کے اندر فرمایا, مٹی کے اندر دبا دو. پھر میں نے ایک بات اور بھی بتائی تھی کہ ہم یہ کہتے ہیں کہ ہماری اولاد کو اللہ تعالیٰ نے کیوں چلا, اللہ کو ہماری اولاد ملی تھی, ہمارے بھی رشتے دار ملے تھے مارنے کے لیے. ہمارے نہیں کہو, یہ اللہ کی امانت تھی. میرے شیخ حضرت والا ہرتوئی لالے نے کیا فرمایا, فرمایا یہ امانت ہے تمہارے پاس. فرمایا اس کی مثال کیا تھی حضرت نے؟ فرمایا ایک الماری ہے کے اندر دو خانے, ایک الماری کے اندر دو خانے, ایک اوپر کا ایک نیچے کا, نیچے کچھ پیالیاں اور فریج رکھی ہوئی ہے جس میں چائے پیتے ہیں. فرمایا مالک آتا ہے کچھ ایک پیالی اٹھاتا ہے اوپر والے خانے میں رکھ دیتا ہے تو دوسری پیالیاں رونے لگتی ہے کہ ہمارا ایک ساتھی کم ہو گیا, ہم اس کے ساتھ اتنے عرصے سے رہ رہے تھے. تو مالک کیا کہتا ہے, میری مرضی میں اوپر رکھوں یا نیچے رکھوں؟ تو فرمایا جو انسان دنیا سے چلا جاتا ہے تو اللہ تعالیٰ کیا فرماتے ہیں, میری مرضی میں اس کو زمین پر رکھوں یا آسمانوں کے اندر رکھوں؟ اگر مرزا مدر جان جانا رحمت اللہ علیہ کا جب انتقال ہونے لگا تو اپنے ڈائری کے اندر یہ شعر لکھا, لوگ کہتے ہیں کہ مظہر مر گیا, لوگ کہتے ہیں کہ مظہر مر گیا, در حقیقت مظہر اپنے گھر گیا. لوگ کہتے ہیں کہ مظہر مر گیا, در حقیقت مظہر اپنے گھر گیا. فرمایا لوگ کہتے ہیں کہ یہ تو مر گیا, فرمایا مرا نہیں ہے, اپنے اصلی وطن اصلی چلا گیا, وطن اصلی چلا گیا. آج ہو گیا کل ہم بھی چلے جائیں گے. جب انسان کو یہ مراقبہ حاصل ہو کہ یار وہ چلا گیا مجھے بھی جانا ہے تو کیا ہوگا, اس کو غم نہیں ہوگا, وہ اس تیاری کے اندر لگے گا. آج افسوس کی بات یہ کہ مسلمان قبرستان میں دفنانے کے لیے گیا ہوا ہے, وہاں تصویر ہو رہی ہے, یہاں کھڑے ہو کر کاروبار کی باتیں کر رہے ہیں. آپ کی تیاری کیسی چل رہی ہے؟ آپ کا کاروبار کیسے چل رہا ہے؟ اللہ کے بندے اللہ تعالیٰ نے قبرستان کس لیے بنایا تھا کہ تو وہاں آ کر کے اللہ کو یاد کر, آخرت کو یاد کر, اس دن کو یاد کر کہ جس طرح آج اس کو لٹایا جا رہا ہے کل تجھے اسی طریقے سے اٹھا کر لا کر تجھے بھی لٹا دیا جائے گا, ایک دن ہم بھی لٹا دیے جائیں گے وہاں لے جا کر کے. اور پھر آج ہم جس طریقے سے پیٹ موڑ کر کے آ جاتے ہیں کل لوگ اسی طریقے سے چلے جائیں گے. फिर अकेले होगा इंसान, फिर सोचेगा कि यार मैंने जिन दोस्तों के पीछे अपनी जिंदगी जाया की थी, जिन दोस्तों को अपना दोस्त समझा था, आज तो वो सारे दोस्त मुंह मोड़ के चले गए। अगर इंसान अपनी पूरी जिंदगी की जमा पूंजी भी दे कि दोस्त एक रात के लिए मेरे साथ रुक जा, एक रात के लिए, कोई रुकेगा? बोलो भाई, तो रुकने के लिए पूरी जिंदगी। मुफ्ती अब्दुल हमीद साहब जो साउथ अफ्रीका से आते हैं, उन्होंने वाक्य सुनाया कि एक बादशाह ने ऐलान किया कि मेरे इंतकाल के बाद जो शख्स एक रात मेरे साथ रुका कब्र के अंदर, मैं अपनी आधी सल्तनत उसके नाम कर दूंगा। एक फकीर चरवाहा था बेचारा, गरीब इंसान था, उसने बोला एक रात की तो बात है, कोई बात नहीं, लेट जाता हूं। पूरी जिंदगी की उसकी जमा पूंजी क्या थी? एक कुर्सी थी, कुर्सी समझते, जिसके आगे लोहे का होता है, पीछे लकड़ी का दस्ता होता है, वो पूरी जिंदगी की जमा पूंजी उसकी वही थी। तैयार हो गया, आके नाम लिखवा दिया बादशाह के पास कि बादशाह जब इंतकाल हो तो मुझे बुला लिया था, मैं आके ले जाऊंगा। बादशाह ने अपने मुसाहिब जो थे गुजरा उनको लिखवा दिया कि जब मैं मरूं तो इसको बुला करके ले आना, ये एक रात के लिए लेट जाएगा मेरे साथ। अब जब इंतकाल हुआ, इंतकाल के बाद लिटाया गया तो मुसाहिबीन ने बुला लिया इसको, ये लेट गया अंदर। अब जब फरिश्ते आए हिसाब किताब के लिए, उन्होंने देखा वो पहली कब्र जिसके अंदर दो बंदे, एक मुर्दा और एक जिंदा। उन्होंने आपस में मशवरा किया, वाक्य आए असल तो बात समझानी है तफसील के लिए, कोई ये ना समझे कि ये हकीकत के अंदर हो रहा है, ये एक मिसाल समझाने के लिए। कि उन्होंने मशवरा किया कि यार एक मुर्दा एक जिंदा, मुर्दा तो भाग नहीं सकता, पहले जिंदा को पकड़ लो, ऐसा ना हो ये भाग जाए, इसका हिसाब और किताब लो कि ये खबर में कैसे आया। पूछा भाई खबर में कैसे आए? उसने बता दिया कि मैं ऐसा गरीब था, मेरे पास क्या था, पूरी जिंदगी का जो कुल जमा आता था, जैसे आजकल हमारी आदत बन गई है रोने की कि मौलाना अल्लाह ताला ने हमें दिया क्या है। उसने कहा मेरी जिंदगी का कुल असासा क्या था? एक कुर्सी थी। मैंने कहा चलो बादशाह की खबर की मैं एक साथ में एक रात गुजार लूंगा, आधी सल्तनत मिल जाएगी, बकरिया जिंदगी आराम से गुजरेगी। परिश्रम ने कहा अच्छा, एक खुर्पी तेरी मिल्कियत के अंदर थी? उसने कहा हाँ। उसने कहा एक काम कर, उसका अगला लोहे का हिस्सा निकाल दे, सिर्फ लकड़ी का दस्ता ले ले जो तूने पकड़ने के लिए बनाया था, ये बता ये दस्ता कहां से लाया था, सिर्फ इसका हिसाब और किताब दे दे। यहां तक कि सुबह हो गई वो हिसाब और किताब नहीं दे सका, सुबह हो गई हिसाब और किताब नहीं दे सका। जब कब्र खोली सुबह के निकालना था, बादशाह ने बताया था भाई सुबह निकाल देना, ये जाके चला जाए, आधी सल्तनत दे देना। जैसा ही निकाला तो ये शख्स जंगल की तरफ आगा। अब मुसाहिबीन और गुजरा इसके पीछे पीछे, अरे अपनी सल्तनत देता जा। उसने कहा बाबा माफ करो, एक खुर्ची खुर्पी के डंडी के ऊपर पूरी रात हिसाबो किताब लिया गया है, अगर सल्तनत दे ली तो कितना हिसाबो किताब लिया जाए। आज कितनी नेमतें, अगर एक नेमत का अल्लाह ताला, वल्लाह दोस्तों एक नेमत का अल्लाह ताला हिसाब और किताब लेने पर आ जाए, हम अल्लाह की एक नेमत का हिसाब और किताब अल्लाह को नहीं दे सकते। भागा वो छोड़कर, उसने कहा ऐसी बादशाहत और ऐसी वजारत को ये चाहिए ही नहीं, लेकिन अल्लाह वालों से हमारा ताल्लुक नहीं है, हमें ये यकीन नहीं है कि हम खबर में भी जाएंगे, हमें ये भी यकीन नहीं है कि हम मरेंगे। इंसान इस तरीके से जी रहा है इस जमाने के अंदर कि गोया कि उसको मरना ही नहीं है। अरे दोस्तों कौन है अभी जो आग लगी फैक्ट्री के अंदर है कराची, जानते हैं कितने लोग मर गए, कितने लोग मर गए, और अल्लाह ताला किस बहाने से बुलाते हैं? किसी ने इजराइल अलैहिस्सलाम का नाम नहीं दिया, सुना नाम किसी ने कि इजराइल अलैहिस्सलाम पौने 300 आदमियों की रूह निकालकर चले गए? कोई फैक्ट्री मालिक को ढूंढ रहा है, कोई किसी को ढूंढ रहा है, कोई तफ्तीश कर रहा है कि पौने 300 कहाँ चले गए? अरे वहां चले गए, या चल मैं मुझे और आपको जाना, जाना है या नहीं, माने या ना माने, जाना तो है। भले लाख इनकार कर ले, कितनी दवा कर ले, कुछ भी कर ले, अल्लाह ताला क्या फरमाते हैं कि तुम एक मजबूत किले के अंदर भी बंद हो जाओ तो भी तुम्हें तुम्हारी मौत आकर वहां से लेकर के चली जाएगी। इंसान क्या समझता है, अरे मैं आया हूँ अब तो मेरी जिंदगी जिंदगी है, अरे जिंदगी नहीं है। उसके अंदर कितने थे बेचारे जो छोड़ चुके थे, मौत नसीब करके लाई, तनख्वाह लेने के लिए आए और मारे गए, मारे गए। लेकिन अल्लाह ताला ऐसी मौत ना दे, अल्लाह ताला सलामती आजा से जिंदा रखे और सलामती आजा और सलामती ईमान से अल्लाह ताला मौत अता फरमाए। वो एक हादसाती मौत थी, अल्लाह ताला ने उनके दर्जात जो लिखे होंगे वो दर्जात अल्लाह के होंगे, अल्लाह ताला उनकी मफ़रत फरमाए, उनके दर्जात को बुलंद फरमाए। सैलाब के अंदर जो लोग बारिशों के अंदर मर गए, क्या था? रहमत थी। बारिश क्या है? रहमत। लेकिन हमारे गुनाहों की वजह से रहमत कर गई, क्या हुआ? अल्लाह ताला क्या फरमाते हैं कि इसकी बारिश किसलिए नाजिल होती है? इसलिए कि तुम्हारी खेती हरी भरी हो जाए। दादा ने फरमाया इसीलिए अल्लाह ने आंसू दिए। आंसू किसलिए दिए? फरमाया कि ये आंसू जब निकलते हैं तो फरमाया जब आसमान से बारिश बरसती है तो जमीन पर हरियाली आती है, और जब आंखों से आंसू बरसते हैं तो फरमाया तुम्हारा दिल हरा भरा हो जाता है। जब आंखों से आंसू बरसते हैं तो दिल हरा भरा हो जाता है। रोना अल्लाह की मोहब्बत के अंदर रोना, हदीस पाक के अंदर आता है कि अगर कोई बंदा जिंदगी में एक दफा रोया और उसकी आंख से अल्लाह की मोहब्बत के अंदर कितना आंसू निकला, जितना मक्खी का सर होता है इतना आंसू निकल गया, और उसने उस आंसू को किसी के सामने जाहिर नहीं होने दिया, जाहिर नहीं होने दिया, वो आंसू अल्लाह के यहाँ जमा हो गया। दादे ने फरमाया कयामत के दिन उसकी मगफरत का सबब बनेगा वो। इसीलिए हदीस पाक में हदीस कुदसी है لأنيل المسلمين إلي من زجر المسبحين, अल्लाह ताला क्या फरमाते हैं कि मुझे सुभान अल्लाह करने वालों से ज्यादा गुनाहगारों के आंसू महबूब है कि वो अल्लाह को याद करके रो रहे हैं कि या अल्लाह हमने तेरी अजमत के अंदर कोताही की, या अल्लाह हमने तेरी इबादत के अंदर कोताही की, हमने तुझे देखा माना लेकिन या अल्लाह जिस तरीके से मानना चाहिए था हम ऐसा नहीं मान सके, वो रो रहा है अपने गुनाहों को याद करके। अल्लाह ने फरमाया सुभान अल्लाह करने वालों से ज्यादा मुझे असर है। एक बंदा सुभान अल्लाह कर रहा है और एक बंदा अपने गुनाहों को याद करके रो रहा है। अल्लाह ताला ने फरमाया कि जो गुनाह को याद करके रो रहा है मुझे उस गुनाहगार बंदे के आंसू ज्यादा महबूब और मकबूल है मेरे। इसलिए सुभान अल्लाह करने वाली मखलूक अल्लाह के बहुत है। हम जब उमरा करने के लिए जाते हैं तो बैतुल्लाह का तवाफ करते हैं, इसी बैतुल्लाह के ऊपर एक बैतुल मामूर है जिसका तवाफ फरिश्ते करते हैं, और हदीस पाक के अंदर आता है कि जो फरिश्ता एक दफा तवाफ कर लेगा कयामत तक उसकी बारी दोबारा नहीं आएगी। तो दादा ने फरमाया कि अल्लाह की इबादत करने वाली मखलूक बहुत है, सुभान अल्लाह कहने वाली मखलूक बहुत है, बैतुल्लाह का तवाफ करने वाली मखलूक बहुत है, लेकिन फरमाया कि आंसू बहाने वाली मखलूक अल्लाह ने इंसान को पैदा फरमाया। इसलिए फरमाया कि तुम जब तुमसे गुनाह हो जाए इस्तग़फिरू रब्बकुम इन्नहू काना गफ्फारा, तुम अपने रब से माफी मांग लिया करो। किस लिए? कि वो और ज्यादा बख्शने वाला है। आज लोग क्या कहते हैं, मौलाना हम तो कब से मांग रहे हैं, कब से मांग रहे हैं, लेकिन हमें वो चीज मिलकर के ही नहीं दे रही, हमें वो चीज मिलकर के ही नहीं दे रही। तो दुआ चंद हालतों से खाली नहीं है। नंबर एक, जो मांगा प्याई नहीं अल्लाह ताला वही आता फरमा दे। इंसान ने गाड़ी मांगी अल्लाह ताला ने गाड़ी आता फरमा दी। इंसान ने कहा अल्लाह मुझे ये तकलीफ है, ये दर्द है, मुझे शुगर हो गई है, मैं ब्लड प्रेशर का मरीज हूँ, आजकल जो बीमारियां आम है, या अल्लाह ये मेरी बीमारी को अच्छा कर दे, अल्लाह ताला ने अच्छा कर दिया। एक तो प्याई नहीं यही चीज मिल गई, नंबर दो ये नहीं मिली, इसके मध्य मुकाबिल कोई और मुसीबत आने वाली थी, इसने नेमत मांगी, नेमत मांगी, अल्लाह के यहाँ कोई और मुसीबत लिखी हुई थी इसके ऊपर आनी। मसलन इसने मांगा कि अल्लाह मेरे गुर्दे अच्छे हो जाए, इसके अंदर जो पथरी है वो निकल जाए, اور اللہ کیا کیا لکھا تھا کہ یہ جب پلا جائے گا جب سفر کرے گا تو راستے میں اس کا ایکسیڈنٹ ہوگا اور یہ مر جائے گا. دادا نے فرمایا اب اللہ تعالیٰ نے وہاں سے ایکسیڈنٹ رکھا دیا. دعا کسی حالت میں بھی خالی نہیں ہے دوستو. میرے شیخ کیا فرماتے تھے کہ دعا کسی حالت کے اندر خالی نہیں ہے. اسی لیے حدیث پاک میں کیا فرمایا گیا الدعاء مخ العبادہ, دعا تمام عبادتوں کا مغز ہے. کیوں؟ آپ اگر روزانہ ایک انسان سے مانگتے ہیں, بچہ روزانہ باپ سے مانگتا ہے اسکول جانے سے پہلے, ابا 5 روپے دے دینا, ابا 5 روپے دے دینا, باپ دے دیتا ہے, ایسا نہ جاتا ہے بچہ. باپ بیمار ہوتا ہے, اب وہی بچہ عقل نہیں ہے, بالغ نہیں ہوا, لیکن باپ کے پاس آتا ہے, اپنی ٹوٹی پوٹی زبان میں پوچھتا ہے ابا آپ کو کیا ہوا, آپ کیوں بیمار ہو, کیسی محبت آئی, کیسے, کس نے سکھایا اس کو یہ محبت, ماں نے سکھلائی. بولے بھائی کون سکھا رہا ہے, اللہ رب العزت نے سکھلا دی. اب وہی بچہ پوچھ رہا ہے ابا آپ کیسے, آپ کو کیا ہو گیا, باپ کا انتقال ہو گیا. وہی بچہ اس کو عقل نہیں ہے, وہ باپ کے جنازے کے اوپر بیٹھا ہوا باپ کو ہاتھ مار کر کے کہہ رہا ہوتا ہے ابا بولے نا مجھ سے, ابا بات کرے مجھ سے. یہ محبت کس سے ڈالی, اللہ رب العزت سے ڈالی. تو جو دوستوں جو بندہ اللہ سے مانگتا رہتا ہے کہ اللہ مجھے عطا فرما دے, دل لگے نہ لگے مانگتا رہے مانگتا رہے, ایک دن اللہ تعالیٰ دل بھی لگا دیں گے اور وہ چیز بھی عطا فرما دیں گے. آج ہم مانتے ہی نہیں ہیں. واللہ اللہ تعالیٰ ایسی کوئی دعا انسان کی نہیں ہے جس کو اللہ تعالیٰ قبول نہ فرماتے, کوئی دعا ایسی نہیں ہے الا یہ کہ انسان بے دلی سے اور بے رخی سے مانگے اور مانگنے کے بعد اس کی طرف متوجہ نہ ہو. ورنہ جس نے اللہ اللہ کی طرف جو بندہ متوجہ ہو کر کے جس نے مانگا ہے دل سے مانگا ہے اللہ تعالیٰ نے اسی وقت اس کی دعا کو قبول فرمایا. ظہور ہو رہا ہو اللہ تعالیٰ قبول فرما لیتے, اور فرما کے قبول فرما کے کیا کہتے ہیں کہ دیکھ قبول کر لی اور ظہور میری مرضی سے ہوگا, جب میں چاہوں گا جب ظہور ہوگا. دو حالتیں ہو گئی, ایک حالت کہ اللہ تعالیٰ نے بیائی نہیں وہی چیز عطا فرما دی, دوسری حالت وہ چیز تو عطا نہیں فرمائی, اس کے مد مقابل کوئی مصیبت تھی اللہ نے وہ ہٹا دی. نمبر 3 کوئی مصیبت بھی نہیں ہٹی, وہ دعا جا کر اللہ کے جمع ہو گئی, وہ دعا جمع ہو گئی اللہ کے. اب بندہ سمجھ رہا ہے پتہ نہیں اللہ تعالیٰ نے دی نہیں کی, میں تو کب سے مانگ رہا ہوں دعا, میں نے تو اتنا عرصہ ہو گیا دعا مانگتے 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 مانگتے, اللہ تعالیٰ ہماری حالت تبدیل نہیں کر رہے. نہیں, وہ دعا جمع ہو گئی. اب مشکات کی روایت ہے کہ قیامت کے دن ایک بندہ پیش کیا جائے گا, اس کے نام اعمال کے اندر کوئی نیکیاں نہیں ہوں گی, لیکن اللہ تعالیٰ ملائکہ سے فرمائیں گے کہ اس کی نیکیاں اس کے سامنے پیش کی جائے. جب ملائکہ نیکیاں رکھیں گے تو وہ کہے گا یا اللہ میں نے تو زندگی کے اندر اتنی نیکیاں کی نہیں تھی جتنی نیکیاں آپ نے عطا فرما دی. اللہ تعالیٰ کیا فرمائیں گے, فرمائیں گے نیکیاں وہ نہیں ہے جو تو نے کی نہیں تھی, یہ وہ وسائل ہیں جن کے اوپر تو نے زندگی کے اندر صبر کیا اور میں اس کو جمع کرتا رہا. مشکات کی روایت ہے کہ جناب رسول اللہ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, تب بندہ کیا کہے گا کہ یا اللہ تو نے زندگی میں میری ایک دعا بھی قبول نہ کی ہوتی اور میری کھال کو قینچی سے کاٹا گیا ہوتا اور میں اس کے اوپر صبر کرتا تاکہ مجھے آج اس کا اجر ملتا. لیکن میرے شیخ حضرت والا ہتوئی کیا فرماتے ہیں رحمت اللہ علیہ, حضرت مولانا ابا الحق صاحب رحمۃ اللہ علیہ, حضرت فرماتے ہیں کہ انسان عجلت پسند چاہتا ہے کہ ابھی مانگا ابھی مل جائے, ابھی مانگا ابھی مل جائے. تو فرمایا دل سے مانگ, دل سے مانگو. حضرت نے فرمایا ایک صاحب تھے, فرمایا کہ دعا سے اللہ تعالیٰ تقدیر بدل دیتے. جو لوگ یہ کہتے ہیں کہ ارے میاں تقدیر نہیں بدلتی, جو اللہ نے لکھ دیا وہ لکھ دیا تقدیر نہیں بدلتی, تو یاد رکھو یہ مسئلہ, अरे नकी मुहम्मद हजरत थानी रहमतुल्लाह ने क्या फरमाया, फरमाया तकदीर बंदा बंदे की तकदीर नहीं बदल सकता, लेकिन अल्लाह ताला बंदे की तकदीर बदल सकता है। आज ये मिसरा मशहूर है कि अरे हमारी तकदीर कौन बदलेगा, तो हम अपनी तकदीर नहीं बदल सकते, लेकिन अल्लाह ताला तो बदल सकता है। क्यों? अल्लाह ताला तकदीर के ऊपर हाकिम है, अपने फैसले के ऊपर हाकिम है। अल्लाह ने एक शख्स के लिए लिख दिया ये जहन्नमी है, फिर अल्लाह ताला ने उसका ताल्लुक किसी से कायम करवा दिया, किसी अल्लाह वाले से उसका ताल्लुक हो गया। अब अल्लाह ताला उसके लिए जहन्नम को मिलाकर जन्नत लिखते हैं, ये अल्लाह ताला को कुदरत हासिल है। इसीलिए अल्लाह ने क्या फरमाया, फरमाया मालिक यौमिद्दीन, मैं क़यामत के दिन का मालिक हूँ। दादा ने क्या क्या फरमाया इसकी तशरीह में, फरमाया अल्लाह ताला ने ये नहीं फरमाया कि मैं जज हूँ क़यामत के दिन का, क्योंकि फरमाया जज ताबे होता है, अपनी ममलिकत के कानून के मुताबिक फैसला करता है। और अल्लाह ने फरमाया मैं किसी का ताबे और वो नहीं हूँ, मैं तो मालिक हूँ, जिसको चाहूंगा जन्नत में भेजूंगा, जिसको चाहूंगा जहन्नम के अंदर भेज दूंगा, जिसको चाहूंगा जहन्नम से निकाल कर जन्नत के अंदर डाल दूंगा, और जिसको चाहूंगा उसकी सारी इबादतें सच करूंगा। दोस्तों अल्लाह ताला हमारी इबादतें कबूल फरमाए, वरना हमारी इबादतें इस काबिल नहीं है कि अल्लाह क्या मकबूल हो। हम अपने बुजुर्गान दीन को घर पर दावत के लिए बुलाते, अपने यार दोस्तों को बुला लेते हैं, दोस्तों को बुला लिया, बड़ों को बुला लिया, दावत के बाद क्या कहते हैं कि आपके शायान शान तो नहीं थी लेकिन आपने खा लिया, आपका शुक्रिया, यही कहते हैं ना। तो दोस्तों हम अगर नमाज पढ़ लें, हम उसके बाद क्या कहते हैं अब अल्लाह मियां को, ये जो है अल्लाह के जिम्मे लाजिम है कि अल्लाह मियां हमारी नमाज को कबूल करे। हमने रोजा रखा, अल्लाह मियां के जिम्मे लाजिम है कि अल्लाह ताला हमारे रोजे को कबूल करे। हमने दुआ मांगी, अल्लाह ताला के जिम्मे लाजिम है कि हमारी दुआओं को दूर फरमाए। अल्लाह हमारा मोहताज नहीं है, हम अल्लाह के मोहताज है, हम अल्लाह के मोहताज है। आज बंदा क्या समझता है, नहीं जो इबादत मैंने कर ली उस इबादत का समरा मुझे मिलना चाहिए। इबादत का समरा अगर दुनिया ही के अंदर ले लिया, अगर मालिक बिन दीनार रहमतुल्लाह का वाकया है कि एक दिन घर के अंदर खाने के लिए कुछ भी नहीं था, फाका था, सो गए, ख्वाब देखा रात को, जन्नत देखी, फरमाया कि भाई पूछा वहां जो घूम रहे थे, पूछा भाई ये क्या है, फरमाया ये एक शख्स की जन्नत है। कहा किसकी, कहा अल्लाह का एक बंदा दुनिया के अंदर है, उसका नाम है मालिक बिन दीनार, अल्लाह ताला ने उसके लिए जन्नत बनाई है। अगर मालिक बिन दीनार रहमतुल्लाह ने दिल के अंदर सोचा कि पूरी जन्नत तो अल्लाह ने सोने से बनाई है, अगर इसमें से कुछ हिस्सा मुझे मिल जाए तो मेरी दुनिया की जरूरतें पूरी हो जाए। जब सो करके उठे तो तकिया के नीचे देखा कि एक सोने की ईंट रखी हुई, सोने की ईंट रखी हुई। एलिया से कहा कि आज से सारी मुश्किलात हल, अब भूखा नहीं रहना पड़ेगा हमें, अब किसी से मांगना भी नहीं पड़ेगा, अल्लाह ताला ने जन्नत से सोने की ईंट भेजी है। गए जाकर के देखने का इरादा किया, खैर अब उसी प्रोग्राम में दिन गुजर गया कि क्या क्या करना है, सोने की ईंट आई है। रात को फिर ख्वाब देखा, फिर वही जन्नत देखी, देखा उस जगह से ईद गायब है, उस जगह से ईद गायब है। पूछा कि भाई ये ईद कहाँ गई, कहा जिसका ये अल्लाह ने ये जन्नत बनाई थी उसने जन्नत के बदले में, उस जन्नत के बदले में इस जन्नत को दुनिया में मांग लिया, तो अल्लाह ने ये ईद निकाल करके दे दी। तो मालिक बिन दीनार रहमतुल्लाह ने उसी वक्त उठ करके बैठ गए और अहलिया से कहा कि वो ईद ले करके आओ, और फिर रख करके दुआ की कि अल्लाह मुझे दुनिया के अंदर जन्नत का हिस्सा दुनिया के अंदर भी चाहिए, जन्नत को ही चाहिए, मुझे अपना हिस्सा जन्नत का जन्नत में चाहिए, दुनिया के अंदर नहीं चाहिए। आज हम क्या कहते हैं, अरे यार आखिरत तो कितने देखिए, पता नहीं मरने के बाद क्या होगा, जो देना अल्लाह मियां को अल्लाह मियां दुनिया ही के अंदर दे देना, अऊज़ु बिल्लाह मिन ज़ालिक, अल अय्याज़ु बिल्लाह। اور ایک بات آخری بات جو عرض کر رہا تھا کہ ہم اللہ تعالیٰ کی ذات کے اوپر یقین کرتے ہیں لیکن اللہ تعالیٰ کی جتنی صفات ہیں کیا ہم اللہ کی صفات کے اوپر یقین رکھتے ہیں؟ اللہ کی صفات کیا ہے کہ اللہ تعالیٰ نے کیا فرمایا؟ اجیب دعوت الداعی اذا دعانی، جب مجھے پکارا جاتا ہے تو میں ضرور اس کا جواب دیتا ہوں. کیا ہم اس یقین سے دعا کرتے ہیں کہ ہماری دعا اللہ کیا رد نہیں ہوگی؟ ہم کشمکش میں ہوتے ہیں کہ پتہ نہیں اللہ تعالیٰ دعا قبول فرمائیں گے یا نہیں. کسی میں کشمکش ہے، دادا نے فرمایا تعلق نہیں ہے، تعلق نہیں، تعلق نہیں ہے، تعارف نہیں ہے. کس لیے؟ فرمایا کہ ایک وزیر کے پاس جاؤ، ایک صدر مملکت کے پاس جاؤ اور اس سے جا کر کہو 1000 روپیہ مجھے چاہیے. فرمایا کتنے یقین سے انسان مانتا ہے کہ یہ بادشاہ وقت ہے، اس کے لیے 1000 روپے دینا کیا مشکل ہے میرے کو. تو دوستو، اگر اللہ تعالیٰ ہمیں ساری دنیا بھی ایک انسان کو عطا فرما دے تو اللہ کی رحمت میں سے ایسے جیسے سمندر میں سے چڑیا اپنی چونچ کے اندر ایک قطرہ پانی لے کر کے چلی جائے. ساری دنیا بھی اگر اللہ تعالیٰ ایک ہی بندے کو عطا فرما دے تو بھی اللہ کے خزانے رحمت کے اندر کمی نہیں ہوگی. حدیث پاک میں کیا آتا ہے؟ جو بندہ جس کو سب سے اذرا جنت ملے گی، آلہ کو تو چھوڑ دے، اس نے عبادتیں کی، نوافل ادا کیے، اللہ کے راستے کا غم اٹھایا، ایک بندہ جس کو اذرا سب سے معمولی جنت ملے گی، وہ جنت کی وسعت کتنی ہوگی؟ اس زمین اور آسمان سے 7 گنا زیادہ ہوگی. یہ کون سی جنت ہے؟ سب سے اذرا جو آلہ ہوگی اس کا کیا حال ہوگا؟ میرے شیخ فرماتے تھے جب سفر کرتے ہو تو کیا سوچتے ہو؟ کہ سفر آرام سے ہو، راحت سے ہو، اور اگر جہاز میں ٹکٹ فرسٹ کلاس کا مل جائے تو کیا ہی کہنا ہے. تو فرماتے تھے تقویٰ کیا ہے؟ فرسٹ کلاس کا ٹکٹ، تقویٰ فرسٹ کلاس کا ٹکٹ ہے، ورنہ تقویٰ سے رہو. یہ سمجھو کس کا ٹکٹ مل گیا، فرسٹ کلاس اور بزنس کلاس کا ٹکٹ مل گیا، اب کیا ہے، ساری منزلیں آسان ہوتی جائیں. تو دوستو، اللہ کی جتنی صفات ہیں ہم ان صفات کے اندر اللہ مشکوک رہتے ہیں کہ معلوم نہیں یار اللہ تعالیٰ عطا فرمائیں گے بھی یا نہیں، پتہ نہیں میں جو دعا مانگ رہا ہوں اللہ تعالیٰ دے بھی سکتے ہیں یا نہیں. ارے دوستو، اللہ تعالیٰ اس سے 100 گنا زیادہ دینے پر قادر ہے. اللہ کے خزانے میں کسی چیز کی کمی نہیں ہے. اگر اللہ کی رحمت کو بیان کیا جائے، وَلَوْ أَنَّ مَا فِي الْأَرْضِ مِنْ شَجَرَةٍ أَقْلَامٌ وَالْبَحْرُ يَمُدُّهُ مِنْ بَعْدِهِ سَبْعَةُ أَبْحُرٍ مَا نَفِدَتْ كَلِمَاتُ اللَّهِ. اللہ تعالیٰ کیا فرماتے ہیں کہ اللہ کی تعریف اور اللہ کی تحمید کے لیے اگر یہ سمندر کو روشنائی بنایا جائے اور دنیا کے جتنے درخت ہیں ان سارے درختوں کو کاٹ کر قلم بنایا جائے اور اس جیسے 7 سمندر اور بنایا جائے، یہ سمندر نہیں، اس جیسے 7 سمندر اور بنا دیے جائے تو ما نفذت کلمات اللہ، اللہ تعالیٰ کی تعریف و تحمید کو لکھنے کے لیے ناکافی ہوں گے. حضرت آدم علیہ السلام سے لے کر آج دن تک جتنے نبی آئے، جتنے اولیاء آئے، جتنے امام آئے، سب نے اللہ تعالیٰ کی تعریف اور تحمید کو بیان کیا، لیکن آج تک کسی نبی نے یہ دعویٰ نہیں کیا کہ میں نے اللہ تعالیٰ کی تعریف اور تحمید کو آج پورا بیان کیا. اللہ کی تعریف اور تحمید اس دن تک بیان ہوتی رہے گی جس دن تک سورج مشرق سے نہ نکل آئے، اس صبح تک بیان ہوتی رہے گی جب تک قیامت نہ آ جائے، لیکن اس دن بھی اللہ کی تعریف و تحمید کوئی انسان کما حق کو پورا ادا نہیں کر سکتا. جب ادا نہیں ہو سکتا، وہ رب اتنا بڑا رب ہے، اس کی شان اتنی بڑی شان ہے کہ ہر لمحے میں اس کی نئی شان ہے، ہر لہجے میں اس کی نئی شان ہے. تو دادا نے فرمایا ہے کہ رب کو چھوڑ کر پھر انسان خلاصتوں کے اندر جائے، پھر گناہوں کے اندر مبتلا ہو، تو فرمایا اس نے اپنی زندگی کو برباد کر دیا. دوستو، اللہ تعالیٰ ہمیں اپنی زندگی کو برباد کرنے سے بچائے اور اپنی محبت و معرفت عطا فرمائے اور اپنی پہچان عطا فرمائے اور اللہ والوں کا تعلق نصیب فرمائے اور ان کی صحبتوں کے اندر آنے جانے کی توفیق عطا فرمائے، ان کی قدر کرنے کی توفیق عطا فرمائے، ربنا تقبل منا انك انت السميع العليم بالدعاء کر لیں. ایک صاحب نے لکھا کہ میرے والد صاحب کو شوگر ہے, اس کی وجہ سے پاؤں کے انگوٹھا کاٹ لیا گیا ہے, تکلیف میں اللہ تعالیٰ ان کو فیض عطا فرما. ایک صاحب نے لکھا ہے کہ حضرت بہت ذہنی ٹینشن میں ہوں, جادو ہو رہا ہے تو ماں سے مالی مشکلات بھی ہیں, جادو کے لیے سورہ یونس کی آیت نمبر 81 اور 82 پڑھا کریں, انشاءاللہ اللہ تعالیٰ جادو سے حفاظت فرمائیں گے. ایک صاحب نے لکھا, خاتون نے لکھا اللہ تعالیٰ میرے شوہر کو نیک بنا دے, اللہ تعالیٰ ہم سب کو نیک بنا دے. ایک صاحب نے لکھا ہے کہ ایک خاتون جن کو کینسر ہے اللہ تعالیٰ ان کو شفا عطا فرمائے, اور ایک اللہ تعالیٰ ہماری تمام پریشانیوں کو دور فرمائے. آمین. اللہم صلی وسلم علی سیدنا مولانا محمد وعلی آلہ وصحبہ اجمعین. الحمد للہ رب العالمین والعاقبۃ للمتقین والصلاۃ والسلام علی سید المرسلین نبینا محمد وعلی آلہ وصحبہ اجمعین. یا اللہ تیری کتنی صفات ہیں, یا اللہ ہم ان تمام صفاتوں کے اوپر ایمان لاتے ہیں, یا اللہ ان کے اوپر یقین کرتے ہیں. یا اللہ تو ہمارا مالک ہے, یہ ہمارا یقین کامل ہے. یا اللہ اس کے اوپر ہمیں عمل کی توفیق عطا فرما. یا اللہ اپنی محبت عطا فرما, اپنی محبت عطا فرما, اپنی عظمت عطا فرما. یا اللہ اپنے کرم سے جیسی محبت, جیسی معرفت اور جیسی عظمت یا اللہ تو ہم سے چاہتا ہے, یا اللہ ویسی محبت اور معرفت اور عظمت ہم سب کے دلوں میں عطا فرما دے. یا اللہ تو کریم ہے, یا اللہ ہم تیرے بندے تیرے محتاج ہے, یا اللہ تو بے نیاز ہے, یا اللہ تو غنی ہے ہم فقیر ہے, یا اللہ ہم تو غنی ہے ہم فقیر ہے, یا اللہ ہم محتاج ہے تو مستغنی ہے, یا اللہ تو جبار ہے, یا اللہ تمام صفتیں اور تمام اچھائیاں یا اللہ سب تیرے لیے, اور یا اللہ جتنی برائیاں اور جتنی بدبختیاں ہیں یا اللہ اپنے کرم سے ہمارے گناہوں کو معاف فرما. یا اللہ جتنے علو اور بلندی ہے یا اللہ وہ سب تیرے لیے, یا اللہ اپنی بلندی کے سبقے میں اپنے ان زمین پر رہنے والے بندوں کے اوپر رحم فرما, ہماری حالتوں پر رحم فرما. یا اللہ جہاں بارشوں سے سیلاب آ گیا ہے اللہ, یا وہاں کے مسلمانوں کے گناہوں کو معاف فرما, ہمارے گناہوں کو اور ان کے گناہوں کو, سارے عالم مت مسلمہ کے گناہوں کو معاف فرما اور ان کے سیلاب کو یا اللہ دور فرما دے. یا اللہ امت مسلمہ ویسے ہی مشکلات سے دوچار ہے, یا اللہ امت مسلمہ کے اوپر رحم فرما, یا اللہ امت مسلمہ پر رحم فرما, یا اللہ اپنے عرش عظیم سے سستے میں امت مسلمہ پر رحم فرما. یا اللہ جو بیمار ہیں ان کو شفا عطا فرما, جو مقروض ہیں ان کے قرضوں کی ادائیگی کی لغت کے انتظام فرما. یا اللہ مجاہدین اسلام کی مدد فرما, یا اللہ مجاہدین اسلام کی مدد فرما, یا اللہ اسلام کی مدد فرما, یا اللہ مسلمانوں کو غلبہ عطا فرما, یا اللہ کفر کو ذلیل و رسوا فرما, یا اللہ اسلام کو عزت عطا فرما, مسلمانوں کو عزت عطا فرما, یا اللہ کفر کو ذلیل اور رخیص و رسوا فرما. اللهم عز الاسلام والمسلمين وذل الشرك والمشركين, اللهم دمر اعداءك واعداء المسلمين, اللهم خالف بين كلمتهم, اللهم شتت شملهم, اللهم دمر ديارهم, اللهم مزق جمعهم, اللهم حرر قيودهم واموالهم واولادهم يا رب العالمين. اللهم انصر من نصر دين محمد صلى الله عليه وسلم واجعلنا منهم. اللهم اقتل من قتل دين محمد صلی اللہ علیہ وسلم ولا تجعلنا منہم. یا اللہ ہمیں اپنے دین اپنے نبی علیہ الصلوۃ والسلام کے دین کا معاون بنا, یا اللہ اس دین کے اوپر چلنے والا بنا. آپ صلی اللہ علیہ وسلم کی سنتوں کو زندہ کرنے کی توفیق عطا فرما. یا اللہ میرے دادا اور میرے والد صاحب اور میری والدہ اور حضرت میر صاحب کو صحت کاملہ عاجلہ مستمر عطا فرما. یا اللہ ہماری تمام دعاؤں کو قبول فرما. جہاں آنے والے حاضرین حاضرات و غائبین و غائبات, اس خانقاہ سے تعلق رکھنے والے اللہ سارے عالم میں جہاں بھی ہو, یا اللہ کسی ایک کو بھی محروم نہ فرما, سب کو نسبت اولیاء صدیقین کے سب سے منتہا تک پہنچا. یا اللہ مجھے, میری اولاد کو, میری ذریت کو, یا اللہ یہاں جتنے لوگ بیٹھے ہیں ان کو, ان کی اولاد کو, ان کی ذریت کو, قیامت تک آنے والی ذریتوں کو یا اللہ اپنے دین کی خدمت کے لیے قبول فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين. Thank you.